नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। गत भदौ 23 र 24 गतेको प्रदर्शनपछि विकसित परिस्थितिमा सरकारले 21 फागुनका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरी तयारी अघि बढ़ाएको छ। निर्वाचन आयोग र दलहरूले पनि निर्वाचनका सन्दर्भमा आफ्नो तर्फबाट तयारीहरू गर्न थालेका छन्। निर्वाचन आयोगले हिजो मात्र पनि दलहरूलाई बोलाएर निर्वाचनको तयारी, दलहरूको अपेक्षा, निर्वाचनको कार्यतालिका लगायतका विषयमा छलफल गरेको छ। आजको अन्तर्संवादमा हामी यिनै विषयमा कुराकानी गर्नेछौ। विघटित प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले केन्द्रीय समितिको बैठकमा अहिले पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छन्। दुई ठूला मध्येको एउटा दल नेकपा एमालेका एकजना नेता शेरबहादुर तामाङ अन्तर्संवादमा कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नेताज्यू,
हजुर, नमस्कार,
स्वागत छ यहाँलाई। यहाँहरूको केन्द्रीय समितिको बैठक पनि बसिरहेको छ, कांग्रेसको केन्द्रीय समितिको बैठक पनि बसिरहेको छ। सरकारमा यहाँहरू यसअघि गठबन्धनमा पनि हुनुहुन्थ्यो, साथै हुनुहुन्थ्यो। के कस्तो खालको अहिले छलफल भइरहेछ? के निष्कर्षमा पुग्नुहुन्छ यहाँहरू? सरकारले फागुन 21 लागि निर्वाचनको घोषणा गरेको छ।
हामी मूलत अब यो विकसित परिस्थितिमा अब समीक्षा प्लस अब पार्टीका आन्तरिक गतिविधिहरूको सन्दर्भमा नै छलफल हो र मूलत नेकपा एमाले अब हाम्रो 11 राष्ट्रिय महाधिवेशन केन्द्रित पनि भइरहेका छौँ। अब यो मङ्सिरमा अब अन्तिममा केन्द्रीय राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा पनि हामी छौँ र त्यसको अलावा अब यो जुन नयाँ सरकार गठन भएको छ र यो सरकार प्रति हाम्रो केही प्रश्नहरू पनि छन् र हामीले यो खास गरी यो जेएनजी आन्दोलन पछाडिको राजनीतिक परिस्थितिको मूल्याङ्कन र त्यसबाट बनेको सरकार जुन संविधान सम्मत कतिपय कुराहरू अब तत्कालीन प्रधानमन्त्रीज्यूले सिफारिस गर्दाखेरि संविधान सम्मत निकास खोजियोस् भन्ने नै सिफारिससहित राष्ट्रपतिज्यूलाई अब राजीनामा बुझाउनु भएको थियो तर कतिपय अब सरकार गठन र प्रतिनिधि सभा विघटन जस्ता कुराहरू संविधान सम्मत भएन भन्ने हाम्रो निष्कर्ष हो। त्यसैले संविधान सम्मत निकासहरू निकाल्नको लागि यो बैठक केन्द्रित भएको छ र हामी यो अनुसारै छलफल पनि चलाइरहेका छौँ र त्यो छलफलबाट अब केही निष्कर्षहरू हामी निकाल्छौँ र मूलत अब यो असंवैधानिक सरकार असंवैधानिक भयो र असंवैधानिक सरकारले नै विघटन गरेको प्रतिनिधि सभा पनि विघटन पनि असंवैधानिक भयो भन्ने कुरा हाम्रो निष्कर्ष हो र त्यसको आधारमा हामी अब खास गरी कानुनी लडाई पनि हुन्छ र अब अन्य कुराहरूको तर्फ पनि अब हामीले छलफल पनि चलाइरहेका छौँ। यद्यपि अब निर्वाचनका प्रक्रियाहरू यो सरकारले कस्तो गर्छ त निर्वाचन गर्ने वातावरण तयार गर्छ कि गर्दैन र उसका त्यो तर्फका गतिविधिहरू अगाडि बढ्छन् कि बढ्दैनन् र अहिलेसम्मको हाम्रो रिडिङ हाम्रो केन्द्रीय कमिटी बैठक चलिरहने बेलासम्मको रिडिङ हेर्दाखेरि सरकार निर्वाचनतर्फ छैन र हाम्रो निष्कर्ष यही हो र यदि निर्वाचनै हुन्छ यो तर्फ वातावरण बन्छ निष्पक्ष निर्वाचन हुन्छ होइन अहिले पनि त अब सरकारमा बसेकाहरू अब धाकधम्की लगाउने अलिक खास गरी तपाईँको चाहिँ प्रतिशोध साध्ने जस्ता भाषाहरू बोलिरहेका छन् यसो गर्छौँ उसो गर्छौँ यो अनेक तरिकाले त निर्वाचन हुँदैन र निर्वाचन घोषणा भइसकेपछि पनि त हिजो सरकारका केही निर्णयहरू आइरहेका छन् के रे अब राजदूत फिर्ता बोलाउने रे के नियुक्ति गर्ने रे यो कुरा त निर्वाचन आचार संहिताभित्र अब पर्दैन कि निर्वाचन घोषणा भइसकेपछि त यी सबै कुराहरू त केही पनि गर्न पाइँदैन सरकारले त निर्वाचन गर्ने मात्रै हो त्यसैले ऊ निर्वाचनतर्फ अलि गइरहेको छैन कि भन्ने हाम्रो रिडिङ हो र निर्वाचन हुन्छ भने फेरि पनि अब निर्वाचनको लाई बहिष्कार गरेर जाने कुरा त सम्भव हुँदैन हामी पनि त्यसो गर्दैनौँ र हामी निर्वाचनबाट किनभने लोकतान्त्रिक विधि भनेको ब्यालेट नै हो र ब्यालेट बाहेक अर्को विकल्पै छैन अहिलेको सरकार ब्यालेटबाट आएको होइन त्यसो भएको कारणले ब्यालेटबाटै जनताबाटै जनताको अभिमतबाटै सरकार आउनुपर्ने हुन्छ र
अब त्यो त सरकारले पनि हामी अभिमतबाट आएको भनेको छैन, आन्दोलन पक्षी आएको भनेको छ। यसअघि पनि यस्ता खालका आन्दोलनपछि सरकारहरू बनेका उदाहरणहरू हामी कहाँ थुप्रै छन् र अर्को सन्दर्भ चुनाव घोषणा भइसकेपछि राजदूत फिर्ता बोलाएको सन्दर्भ पनि यहाँहरूकै अध्यक्ष चाहिँ प्रधानमन्त्री हुँदा पनि ती कामहरू भएका थिए, अन्य पार्टीहरूले पनि त्यो गरेका थिए, त्यो त्यत्रो आपत्तिको विषय नहोला। यद्यपि अब आयोगसँग हिजो यहाँहरूले छलफल गर्नुभयो निर्वाचन आयोगसँग दलहरूले, अब यो त्यो आयोगसँगको छलफलमा चाहिँ यहाँहरूले के भन्नुभयो, आयोगले के गरिदिनु पर्यो, सरकारले के गरिदिनु पर्यो यहाँहरूले भनेको जस्तो वातावरण बनाउन यहाँहरूको भनाइ चाहिँ के हो?
अनि हाम्रो कुरा त हामीले स्पष्ट राख्यौँ, खास गरी अब यो हो तपाईँको कुरासँग पनि सहमतै हो, हरेक आन्दोलनहरू, क्रान्तिहरू अथवा विद्रोहहरू असंवैधानिक नै हुन्छ, त्यसैले संविधान सम्बद्ध सरकार गठन त भएन, ठिक हो कि त्यो अनुसार आएको छ, तर पनि तपाईँको चाहिँ निर्वाचनको वातावरण तयार गर्नको लागि अब यो त सरकारको चाहिँ यो यस्ता गतिविधिहरूले त निर्वाचनको वातावरण बन्दैन, अब प्रतिशोध साध्ने कुरा, धम्की लगाउने कुरा, यस्ता कुराले त निर्वाचनको वातावरण बन्दैन, त्यसो भएको कारणले निर्वाचनको वातावरण बनाउनको लागि त यी सबै कुराहरू तत्काल छोडेर ऊ निर्वाचन मात्रै केन्द्रित हुने हो सरकार, यो सरकारले अरू कतिपय कुराहरू अब दीर्घकालीन महत्त्व राख्ने विषयहरूमा यसले निर्णय गर्नै पाउँदैन, निर्णय गर्ने कुरै होइन, त्यसो भएको कारणले त्यो स्थितिमा जानको लागि हाम्रो सुझाव हो र हामीले हाम्रा पोजिसन के राख्यौँ भन्दा अब असंवैधानिक ढङ्गले गरिएका यी जति पनि गतिविधिहरू छन् यी कुराहरू सच्चिनुपर्छ र यी कुराहरू सच्चिएर अगाडि जान्छ भने हामी खास गरी अब जेएनजी विद्रोहपछि र जेएनजी को मागलाई पनि सम्बोधन गर्ने र अहिलेको सरकार त जेएनजीको माग पनि सम्बोधन गरिरहेको छैन, त्यसो भएको कारणले त्यसलाई सम्बोधन गर्ने हिसाबले प्रतिनिधि सभा पुनस्थापना र प्रतिनिधि सभाभित्रैबाट खास गरी अब यी सबै मागहरूलाई सम्बोधन गर्ने र जेएनजीहरूको समेत संलग्नतामा प्रतिनिधि सभा पुनस्थापनापछि जेएनजीहरूको समेत संलग्नतामा प्रतिनिधि सभा बनाएर त्यस पछाडि तपाईँको चाहिँ निर्वाचन
त्यो भनेको चाहिँ अलिकति स्पष्ट पारिदिनुहोस्, यसअघि तत्कालीन प्रतिनिधि सभा पुनस्थापना भइसकेपछि माओवादीलाई जसरी चाहिँ ल्याइयो त्यसै गरी जेएनजीलाई ल्याउने हो अब यहाँहरूको भनाइ,
यो बाटोमा जान सक्छौँ हामी, अब जेएनजीहरूसँग पनि दलहरूले सहमति गरेर छलफल गरेर यो बाटोमा जान सक्छौँ, तर
भनेको प्रतिनिधि सभाको अहिलेको सीट प्रतिनिधि सभाको जुन छ संख्या त्यो त्यसलाई बढाउने
नबढाउन पनि सकिन्छ, यसमा केही विधिहरू त बनाउन सकियो नि त, प्रतिनिधि सभाले
भनेको काँग्रेस एमाले माओवादीका केही सांसदहरूलाई काँग्रेस एमाले माओवादीका केही सांसदलाई राजीनामा गराएर त्यो संख्यामा
ल्याउने गराउन सकिन्छ, त्यसो गराउन सकिन्छ, जेएनजी चाहिँ फेरि एकीकृत हुनु पर्यो, जेएनजी चाहिँ एउटा दलको रूपमा आउनु पर्यो, त्यो स्क्याटर छरिएर म जेएनजी भन्दै कहीँ गएर म जेएनजीको प्रतिनिधि भन्दै गएर त भएन, त्यो त जो जेएनजी आन्दोलनमा जो वास्तविक रूपमा 23 गतेको 12 बजेसम्मको त्यो 23 गतेको मध्याह्नसम्मको जुन आन्दोलनको लिड गर्ने पङ्क्ति थियो नि जेएनजी हो, त्यो आउनु पर्यो, त्यसभन्दा पछिको त्यो तोडफोडमा आगजनीमा त्यो विध्वंस गर्ने तत्त्वलाई त अब हामी त्यो जेएनजी होस् कि अहिलेको सरकार होस् कि अब पछि निर्वाचित भएर आएको सरकार होस् कि त्यसले सबै त्यो कारवाहीकै दायरामा जान्छ, त्यो तोडफोड तपाईँको आगजनी त्यो विध्वंस गर्ने तत्त्वलाई त त्यो छुट्याउनै पर्छ, जेएनजीले पनि हामी होइनौँ है भन्नै पर्छ, त्यसमा उनीहरू
भनेको यसमा अझै अलिकति स्पष्ट पारिदिनुहोस्, जस्तो अब निर्वाचन हुन सक्ने यहाँहरूको विचारमा अब निर्वाचन हुन सक्ने अवस्था नहुने अवस्था देखियो भने प्रतिनिधि सभा पुनस्थापना गर्ने, त्यसमा यहाँहरूले समानुपातिक तर्फ रहेका आफ्ना सांसदहरूलाई क्लस्टर अनुसार राजीनामा गराउने र जेएनजीमा त्यो क्लस्टरलाई मिल्ने गरी जेएनजी समूहलाई प्रतिनिधि सभामा
ल्याउने निष्कर्षहरू त्योतर्फ जान सक्छ,
त्यतातिर यहाँहरूको अहिले ध्यान गइरहेको छ, छलफल केही भएको छ कि यहाँको यो विचार मात्रै
निक्लिन्छ भने हामी त्योतर्फ सकारात्मक हुन सक्छौँ,
यो चाहिँ यहाँको व्यक्तिगत विचार हो कि पार्टीमा यसमा छलफल भइरहेछ,
यो चाहिँ कस्तो हुन्छ भने खास गरी छलफलबाटै निस्किने हो यस्ता विषयहरू, किनभने हामी प्रतिनिधि सभा पुनस्थापन त्यसै भनिरहेका छैनौँ, हिजो पनि प्रतिनिधि सभा विघटन नगरेर त्यहीँबाट सोल्युसन खोज्न थालेका थियो भने जस्तो जेएनजीले त प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनको कुरा गरिरहेको छ नि, यदि त्यसो हो भने त संविधान संशोधन चाहे, संविधान संशोधन त्यसरी सडकबाट त भइहाल्दैन अहिले, त्यसो भएको कारणले संविधान संशोधन संसदबाटै हुन्छ, अब प्रतिनिधि सभाको फागुन 21 गते निर्वाचन हुने, त्यो निर्वाचनमा दलहरू भाग लिने, अनि त्यस पछाडि फेरि त्यसको दुई तिहाईले संविधान संशोधन गरेर अहिलेका जेएनजीका माग पूरा गर्ने कुरा यो घुमाउरो बाटो हो क्या, धेरै घुमाउरो बाटो हो, तर यही अहिलेको प्रतिनिधि सभा मार्फतै त्यो सबै बाटोहरूतर्फ, किनभने हामीले साथ बुझ्दै गरेर सरकार गठन गर्दै गर्दा एमाले र काङ्ग्रेस सरकार गठन गर्दा नि संविधान संशोधनको विषय हामीले पनि उठाएकै थियौँ त विषय चाहिँ के हो भन्ने कुराको बारेमा छलफल हुन बाँकी थियो, तर तपाईँको चाहिँ त्यो छलफल हुन अगाडि नै हामी यो खालको परिस्थितिमा राजनीतिक घटनाक्रममा अब विकसित हुन पुग्यौँ, जसको कारणले गर्दाखेरि स्पष्ट बाटोहरू कोरिन नपुग्दै हामी विदेश एउटा विध्वंसमा पर्यो र यो कुरालाई ट्रेकमा लिएर आउनको लागि त कुनै न कुनै संवैधानिक बाटोबाट त हामी जानै पर्ने हुन्छ,
जस्तो अब चुनावबाट गर्दाखेरिको समस्या चाहिँ के? यहाँहरू अहिले चुनावबाट अलिकति काँग्रेसले चुनाव हुन्छ ठिकै छ हामी भन्दा पनि एमाले अलि होइन प्रतिनिधि सभा पुनस्थापनामा जाउँ भन्यो, अलि फरक काँग्रेस र एमालेको धारणा फरक पर्यो, यसले अब चुनावको वातावरणमा अब यी ठूला पार्टीहरूले नै अलिकति चाहिँ असहयोग जस्तो गर्न थाल्यो भने त चुनावमा गाह्रो हुन्छ भन्ने खालको दृष्टिकोणहरू आइरहेको छ। यहाँहरू चाहिँ किन त्यो बाटो चुनावको बाटो भन्दा
यही हो जुन स्थितिमा यो सरकार गठन भयो र त्यस पछाडिको प्रतिनिधि सभा विघटनको परिस्थिति देखा पर्यो र यसलाई दुईटै मात्र बाटो हो यसको पुनस्थापनाको, एउटा कानूनी बाटो एउटा आन्दोलनको बाटो। त्यसैले अब हामी यो दुईटै कुराको बारेमा छलफल गरिरहेका छौँ र अब कानूनी बाटोको रूपमा त अब 12-13 रिट अब सर्वोच्चमा परिसकेकै छ, अब सर्वोच्चले अब त्यो फैसला गर्ने अधिकार त उसैलाई छ। त्यसो भएको हुनाले अब
तर अहिले अहिले जनस्तरमा नेताजी एमाले एउटा जिम्मेवार पार्टी भएर जिम्मेवारी नदेखाएर फेरि अब यो अस्थिरतामा यो समस्याको बेला फेरि आन्दोलन गर्छु भन्छ भन्ने पनि त आइरहेछ नि त टिप्पणी, यहाँलाई कसरी हेर्नु?
यस्तो हो, हामीले अब जुन ढंगले सरकार गठन र त्यस पछाडिको प्रतिनिधि सभा विघटनको कुरा पछाडि संविधानका कतिपय कुराहरू अब लिक भन्दा बाहिर पर्न गयो त्यसलाई अलिकति लिकमा हिँडाउनको लागि यो बाटो उपयुक्त हुन सक्छ भन्ने हाम्रो छलफल नै हो। त्यसो भएको कारणले ठिक छ, हामीले भनिहाल्यौँ यदि निर्वाचनको वातावरण तयार हुन्छ, निर्वाचनतर्फ नै अगाडि बढ्छ, निर्वाचन स्वच्छ ढङ्गले हुनेतर्फ अगाडि बढ्छ, त्यसको लागि त हामी निर्वाचनलाई होइन छोडेर हामी त जाँदैनौँ नि, किनभने निर्वाचनद्वारा ब्यालेटमै विश्वास गर्ने राजनीतिक पार्टी ब्यालेटकै माध्यमद्वारा जनताको चाहिँ अभिमत जाँच्ने चाहिँ एउटा विश्वासमा नै हामी यत्रो वर्ष आइसक्यौँ। त्यसो भएको कारणले निर्वाचनबाट हामी भाग्दैनौँ, तर निर्वाचन हुने वातावरण सिर्जना गर्न सरकारका अहिले पछिल्लो रवैयाहरू र यो यो कुराप्रति हाम्रो विश्वास छैन।
हामी अन्तर्सम्वादमा छौं। भदौ 23 र 24 गतेको प्रदर्शनपछि विकसित परिस्थितिमा सरकारले फागुन 21 गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरेको छ। सरकारले निर्वाचन आयोगले र दलहरूले निर्वाचनका लागि आफ्ना तर्फबाट आवश्यक तयारीहरू गरिरहेका छन्। ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको अहिले केन्द्रीय समितिको बैठक पनि बसिरहेको छ। यिनै लगायतका विषयमा एमाले नेता शेरबहादुर तामाङसँग कुराकानी गरिरहेका छौं। अब नेताज्यू यहाँहरूको पार्टीको विषयमा अलिकति केन्द्रित हौं। यहाँहरूले मंगिरको 27-29 पोखरामा महाधिवेशन गर्ने भनेर प्रस्ताव गर्नुभएको छ, यहाँहरूको यो बैठकले निर्णय गर्ला। यहाँहरूको अहिले जसरी नेतामा खास गरी निवर्तमान प्रधानमन्त्री यहाँहरूका पार्टीका अध्यक्षले चाहिँ अब छोडिदिनु पर्यो, पुस्तान्तरण गर्नु पर्यो, अब कांग्रेसका सभापतिले करिब करिब छोडिदिनु भयो सक्रिय नेतृत्व भनेर अहिले जुन चर्चा भइरहेछ, यहाँहरूको पार्टीमा पनि केन्द्रीय समितिमा पनि हिजो केही केन्द्रीय सदस्यहरूले पनि त्यो धारणा राख्नुभयो। अब यहाँहरूको पार्टीमा पहिला देखिएको भनिएको जस्तो एकता नरहेको हो कि भन्ने सन्देश जनस्तरमा गएको छ। यहाँहरूको पार्टीभित्रको आन्तरिक जीवन कसरी चलिरहेछ?
न हाम्रो त अहिले केन्द्रीय कमिटिको बैठक चलिरहेकै छ, केन्द्रीय सदस्यहरूले आफ्नो दृष्टिकोण राखिरहेका छन्। तपाईँले भन्नुभएको छ केही केन्द्रीय कमिटिका सदस्यज्यूहरूले नेतृत्वले अब छोड्नुपर्छ भन्ने अभिमत नआएको होइन आइरहेको छ, तर अब त्यो आम रूपमा होइन र पार्टी जीवनमा पार्टीको आम पार्टी कार्यकर्ता र आम नेतृत्व पंक्तिको चाहिँ अहिलेको वर्तमान नेतृत्वकै अगुवाईमा हामी जानुपर्छ भन्ने नै अब अभिमत आइरहेको छ। त्यसो भएको कारणले हामी त्यस कारणले पनि अहिले छिटै यो एक वर्षको कार्यावधि हुँदाहुँदै हामीले एक वर्षभन्दा अगाडि नै महाधिवेशन तोक्नुको मतलब पनि त नेतृत्वको बारेमा छलफल गर्न तोकिएको हो नि त महाधिवेशन। त्यसो भएको कारणले अहिलेको अब महाधिवेशन नै तोकिएर अगाडि जाने यही मङ्सिरमा चाहिँ 27-28-29 गर्ने भनेर भनिसके पछाडि अब यो दुई महिनाको लागि फेरि नेतृत्व परिवर्तन गरेर के न भइहाल्ने स्थिति छैन, त्यसले नेतृत्व के गर्ने हो भन्ने सन्दर्भमा अब छिटै महाधिवेशन तोकिसकेका हुनाले अब यहीभित्र छलफल हुन्छ। हाम्रो महाधिवेशनमै नेतृत्वकै छनौटको महाधिवेशन हुने भएको हुनाले अब नेतृत्व के गर्ने भन्ने कुराको छलफल चाहिँ त्यही महाधिवेशनमै हुन्छ।
यहाँको पार्टी अब विगतमा देखिएको जस्तो भनिएको जस्तो या यहाँहरूले प्रस्तुत गर्नुभएको जस्तो एक छ त
होइन? विगतमा पनि तपाईँले भने जस्तो एक एकमत अब सर्वसहमत कतिपय बेला अब हाम्रा जस्तो विधान राष्ट्रिय महाधिवेशनमा हामीले अस्ति भर्खरै भदौको 22 अन्तिममा हामीले विधान महाधिवेशन सम्पन्न गर्यौँ, त्यहाँ सर्वसम्मत देखियो, त्यहाँ कुनै विमत देखिएन। यद्यपि छलफलमा अलिकति विमतहरू थिए तर पारित गर्ने बेलामा अन्तिम निर्णय गर्ने बेलामा त सबै सर्वसम्मत थिए। अब त्यस्तो बेला बेलामा त्यस्तो सर्वसम्मत पनि देखिएको नदेखिएको होइन, तर पार्टीभित्र कुनै पनि पार्टीमा हेर्दाखेरि अथवा राजनीतिमा सर्वसम्मत खोज्न गाह्रो हुन्छ। त्यसैले केही मतहरू हुन्छन् र ती मतहरूलाई सँगालेर पार्टी बन्ने हो, सबै मतहरूलाई पार्टीभित्र चाहिँ उपस्थित हुन दिने र ती मतहरूलाई चाहिँ राखेर पार्टी अगाडि बढ्छ। त्यसो भएको कारणले सर्वसम्मत सधैँभरि सर्वसम्मत हुँदैन र केही मतहरू चाहिँ अब त्यहाँ बाजिन सक्छ, तर पनि पार्टी त्यही बिचबाट पार्टी छलफलबाटै अगाडि बढ्ने भएको हुनाले हाम्रो पार्टी पनि अर्को कुनै पार्टी जस्तो अथवा त्योभन्दा अलग एकदमै चाहिँ सधैँभरि सर्वसम्मत भन्ने हुँदैन र केही मतहरू अब फरक हुन सक्छ र फरक भएरै पनि नेकपा एमाले विगतमा फुटेको पनि हो, नेपाल एमालेबाट अलग अलग पनि भयो नि त साथीहरू। त्यसो भएको कारणले यस्तो चाहिँ राजनीतिक परिस्थिति बन्छ कि जुनसुकै राजनीतिक पार्टीमा पनि सर्वसम्मत भएर सधैँभरि बस्ने स्थिति चाहिँ बन्दैन र एमाले पनि त्यस्तो मध्येको एउटा पार्टी हो।
अब हुने महाधिवेशनमा वर्तमान अध्यक्ष ओलीले उम्मेदवारी दिनुहुन्छ कि दिनुहुन्न? उहाँको यहाँ अलि निकट पनि मानिनुहुन्छ, त्यही भएर सोधेको मैले।
उहाँले दिनुहुन्छ कि दिनुहुन्न भन्दा पनि हामी आम पार्टी पंक्तिको पार्टी कार्यकर्ताको पार्टीको भावना के छ भन्ने कुरा प्रमुख हो र हामी केन्द्रीय कमिटिको बैठक बसिरहेका छौँ। केन्द्रीय कमिटिको भावना पनि के देखियो भने उहाँकै अगुवाईमा हामी जान्छौँ भन्ने नै केन्द्रीय कमिटिको भावना देखिरहेको छ र आज सम्पन्न हुन्छ बैठक र भरे बैठक सम्पन्न भएर आउने निर्णयसम्म हेर्नु होला कि हामी सम्भवतः फेरि पनि सर्वसम्मत गरेर अब अध्यक्षकै नेतृत्वमा हामी महाधिवेशनमा जान्छौँ भन्ने कुरा नै यो बैठकको पनि निष्कर्ष निस्किन्छ। त्यसमाले उहाँले चाहने नचाहने भन्दा पनि सिङ्गो पार्टी पंक्तिले चाहने नचाहने कुरामा भर पर्छ। उहाँले त्यही कारणले पनि बैठकको स्टार्टिङमा भन्नुभयो कि कसैले बाहिरबाट भनेर मैले राजीनामा दिन्न, तर पार्टी कमिटीले भन्छ भने म तुरुन्तै चाहिँ म छोड्छु भनेर उहाँले भन्नुभएको छ। त्यसमाले हामी कमिटीका सदस्यहरू हामी उहाँलाई तुरुन्तै पार्टीबाट अलग गराउने पक्षमा हामी छैनौँ।
यो मङ्सिर 27-29 कुरा भयो, त्योभन्दा पछाडि
पनि अब परिस्थिति कस्तो बन्छ भन्दा हामी त अब महाधिवेशनको लागि तयारीमा देशव्यापी प्रतिनिधि छनौटका कामहरू हुन्छ, महाधिवेशनको अरू प्राविधिक तयारीका कामहरू हुन्छ। त्यो सँगै हेर्दाखेरि आजको केन्द्रीय कमिटिको बैठकको छलफलको चाहिँ प्रकृति हेर्दाखेरि त्यसभन्दा पछाडि पनि उहाँलाई नै नेतृत्व मानेर जाने परिस्थिति बन्छ भन्ने नै देखिन्छ।
त्यसमा चाहिँ जनमत यहाँहरूकै पक्षमा हुन्छ भन्ने नै यहाँहरूको विश्वास हुन्छ?
अब पार्टीभित्रको जनमत, अब पार्टी बाहिर अरू कसले के भन्यो भन्ने कुराले धेरै प्रभाव पर्दैन, तर पार्टीभित्रको जनमतको हिसाबले उहाँलाई नै अब हामी नेतृत्व मानेर जानुपर्छ भन्ने जनमत देखिन्छ।
यसलाई यसरी पनि बुझ्न सकिएला, जस्तो एमाले भनेको काँग्रेस जस्तो मास बेस होइन, क्याडर बेस पार्टी हो, हाम्रो संगठनले भन्यो भने हाम्रो नेता हुने भयो, बाहिरको कुराले काँग्रेसलाई पारेको प्रभाव जस्तो एमालेलाई पार्दैन, त्यो भन्न मिल्छ?
एकदम सही कुरा हो कि हामी एकदमै क्याडर बेस मास पार्टी हो, अहिले अब मास बेस टोटल मास बेस पार्टी होइन। त्यसो भएको कारणले अब कार्यकर्ताले के चाहन्छन् मुख्य कुरा त्यो हो र उसको कार्यकर्ताको अहिलेको चाहिँ केन्द्रीय कमिटी बैठक चलिरहेको र यो बैठकको भावना व्यक्त भावना हेर्दाखेरि उहाँकै अगुवाईमा जानुपर्छ भन्ने नै भावना चाहिँ व्यक्त भइरहेको छ।
यसलाई अझ स्पष्ट पारौँ, आम तहबाट अथवा अहिले जहाँ जहाँबाट टिप्पणी भइरहेको छ ती टिप्पणीले खास एमालेलाई असर गर्दैन?
गर्दैन, यो चाहिँ खास गरी अब एमाले कस्तो पार्टी हो भने ऊ आफ्नो दृष्टिकोण बनाउँछ, आफ्नो एजेन्डा तय गर्छ र त्यो एजेन्डा अनुसार जनमत बनाउँछ र त्यो जनमतलाई संगठित गरेर अनि त्यस पछाडि निर्वाचनमा जान्छ र निर्वाचनबाट उसले आफूले प्राप्त उपलब्धि पनि हासिल गरेको छ, कहिलेकाहीँ ठिक छ परास्त पनि भएको छ, तर आफ्नो एजेन्डा अरू कसैले अरू बाहिरबाट भनेको आधारमा एजेन्डा चेन्ज गर्ने अनि त्यस पछाडि त्यसको आधारमा चाहिँ मासको आधारमा चाहिँ हिँड्ने पार्टी हुँदैन र उसले आफ्नो एजेन्डाको आधारमा कहिलेकाहीँ ऊ आफू जनमतबाट टाढिन पनि सक्छ, कम हुन पनि सक्छ, तर पनि एजेन्डा छोड्दैन उसले। खास गरी नेकपा एमाले अहिले बनाएको भनेको समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा हो, यसभन्दा पर एमाले जाँदैन, यही एजेन्डा बोकेर जनता बीचमा जाने हो र त्यसरी जनतामा जाँदाखेरि त्यही एजेन्डा बोकेर जाँदा पनि हामी परास्त हुनुपर्छ भने अब त्यो त जनताले नै तय गर्ने विषय हो। यो कुरामा हाम्रो चाहिँ वास्तवमा हामी एजेन्डाबाट पर जाँदैनौँ र नेतृत्व चयन पनि हाम्रो आफ्नो वैधानिक व्यवस्था अनुसारै गर्छौँ।
भनेको चाहिँ अबको निर्वाचनमा निर्वाचन हुने परिस्थिति बन्दै गएको छ र यो निर्वाचन हुने अवस्थामा यहाँहरू अबको निर्वाचनमा अध्यक्ष ओलीकै नेतृत्वमा जानुहुनेछ, निर्वाचनमा हारे पनि अथवा केही मत घटे पनि यहाँहरू अहिले तत्काल
हामी मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु पार्टी कार्यकर्ताको र पार्टी केन्द्रीय कमिटिको भावनाहरू जुन व्यक्त भइरहेको छ यसरी हेर्दाखेरि हामी उहाँकै नेतृत्वमा जान्छौँ भन्ने नै निष्कर्ष निक्लिन्छ।
अब हामी करिब अन्त्य अन्त्यमा छौँ, एउटा जिज्ञासा, जस्तो अहिले नेताहरूले भनौँ न खास गरी प्रधानमन्त्रीले, तत्कालीन प्रधानमन्त्रीले, तत्कालीन गृहमन्त्रीले, तत्कालीन सत्ता साझेदार पार्टी कांग्रेसका शीर्ष नेताले, सभापतिले जसरी आन्दोलनमा भएको दमनको विषयमा अथवा त्यो परिस्थितिमा आत्मआलोचना गर्नुपर्ने हो, त्यो अलि आएन भनेर टिप्पणीहरू गरिएका छन्।
यसमा यस्तो छ, मैले अघि नै पनि भने कि 23 गतेको मध्याहसम्मको परिस्थिति र त्यसभन्दा पछिको परिस्थितिलाई अलग गरेर बुझ्यौं। 23 गतेको मध्याहपछि र 24 गतेको विध्वंस, यसलाई अलग गरेर बुझ्नुपर्छ। त्यसैले जेएनजीका जुन आन्दोलनमा संलग्न अथवा नेतृत्वकर्ता साथीहरू पनि त्यहाँबाट अलग हुनु जरुरी छ। त्यसो हुँदा हामी त्यो मध्याहसम्मको उहाँहरूको मागलाई सम्बोधन गर्ने, त्यो कुरामा दलहरूको बीचमा छलफल गर्ने, हामी पनि त्यही मागमा थियौँ नि त।
त्यो भनेको चाहिँ गोली चल्नभन्दा पहिलाको, गोली चल्नभन्दा पहिला सरकारका तर्फबाट विद्यार्थीहरूमाथि तत्कालीन सरकारका तर्फबाट भएको दमन चाहिँको जिम्मा चाहिँ यहाँहरूले लिनु।
त्यसैले हामीले चाहिँ त्यो जब गोली चलिसक्यो, गोली चलेको परिस्थिति के हो भन्ने कुराको बारेमा त छानबिन गर्नु पर्यो नि त सही ढंगले।
गोली चलेको भन्दा अगाडिको परिस्थितिलाई यहाँले मान्ने, त्योभन्दा पछाडि नमान्ने
हो, त्योभन्दा पछिको परिस्थितिमा जेएनजी पनि त्यहाँबाट अलग हुनु जरुरी छ। किनभने त्यो त्यो घटना जुन तपाईँ गोली चले पछाडिको परिस्थितिको जुन विध्वंस हो त्यसमा जेएनजी संलग्न हुनु हुँदैन। हामी त्यसमा जिम्मेवार हो भन्यो भने आउनुहोस्, जिम्मेवार हामी नै हौ भनेर आउन सक्नु पर्यो।
तर प्रधानमन्त्रीले, तर तत्कालीन प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म त देश त उहाँकै नेतृत्वमा थियो, अनि अब यसरी म जिम्मा लिन्न भन्यो भने त अनि कसरी अराजकता त।
हामीले जिम्मा लिन्न भनेका छैनौँ, हामीले के भनेका छौँ भने सही ढंगले छानबिन होस्, कुनै तपाईँको चाहिँ प्रतिशोध साध्ने हिसाबले नहोस्, सत्य तथ्य बाहिर आओस्, त्यसमा हामी तयार छौं र हाम्रो हकको जिम्मेवारी के लिनुपर्ने हो हामी लिन तयार छौं त हामी भनिरहेकै छौं नि। त्यसो भएको कारणले तपाईँको चाहिँ हामीले त्यति बेलाको सरकारको अगुवाई गरिरहेको हामी नै भएको हुनाले, यद्यपि त्यो घटनाको के भयो कसो भयो को संलग्न भए कसरी गरे, पुलिसले हाने कि प्रधानमन्त्रीले गोली हान्न आदेश दिया हो कि, उहाँले त भनिराख्नु भएको छ कतै गोली हान्ने आदेश त दिएको थिएन, फेरि नेपाल पुलिसलाई त गोली हान्नको लागि त्यो टाउकोमा गोली हान्ने आदेशै हुँदैन। दङ्ग नियन्त्रण गर्दा पनि गोली हान्दाखेरि तपाईँको चाहिँ खुट्टामुनि घुँडामुनि हो। त्यसो भएको कारणले यो सबै चिजको त छानबिन गरेर सत्य तथ्य आउनुपर्छ भनेर हामी भनिरहेका छौँ नि। तथ्य प्रमाण के आउँछ त्यसको आधारमा जिम्मेवारी के लिनुपर्ने हो हामी लिन त तयारै छौँ नि त।
नेताजी, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एमाले नेता शेरबहादुर तामाङ, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू शंकर भण्डारी र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।